यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। निर्वाचन, सुशासन र न्यायिक छानबिन सरकारको मुख्य दायित्व हुनुपर्नेमा नागरिक अगुवाहरूको जोड़। जेएनजी प्रदर्शनका क्रममा आपराधिक समूहले लुटेका सामान बिक्रीका लागि ल्याउन सक्ने भएकाले बिल नभएका सामान नकिन्न प्रहरीको सबैमा आग्रह। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को पूरक परीक्षा असोज 7 र 8 गते सञ्चालन गर्ने। र गाजामा इजरायलको आक्रमण रोक्न प्रमुख सहायता समूहद्वारा अन्तर्राष्ट्रिय समुदायलाई आग्रह। समाचार अब विस्तारमा। नागरिक क्षेत्रका अगुवा एवं बुद्धिजीवीले निर्वाचन, सुशासन र न्यायिक छानबिन सरकारको मुख्य दायित्व हुनुपर्नेमा जोड़ दिनुभएको छ। उहाँहरूले जेएनजी समूहले शान्तिपूर्ण रूपमा गरेको प्रदर्शनमा कसरी घुसपैठ भयो र कसरी जनधनको क्षति भयो भन्ने निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न माग पनि गर्नुभयो। निर्वाचनका लागि राजनीतिक दल र सरकार पक्षसँग नियमित छलफल र परामर्श गरी निर्वाचनको वातावरण बनाउन पनि सरकार लाग्नुपर्ने बताउँदै उहाँहरूले जोखिममा परेको शान्ति सुरक्षाको अवस्थालाई सामान्यीकरण गर्दै लाग्नुपर्नेमा जोड़ पनि दिनुभयो। त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, शिक्षाविद, प्राध्यापक केदार भक्त माथेमाले नयाँ सरकारको मुख्य जिम्मेवारी आगामी फागुन 21 मा चुनाव सम्पन्न गराउनु रहेको बताउनुभयो। उहाँले प्रदर्शनका क्रममा ध्वस्त भएका संरचनाको पुननिर्माणका लागि स्रोत जुटाउन वैदेशिक समुदायलाई आग्रह गर्नुपर्ने बताउनुभयो। बुद्धिजीवी मल्ल के सुन्दरले जेएनजीहरूले उठाएका मुद्दा भ्रष्टाचार विरूद्ध सुशासनका कुरालाई सरकारले छाड्न नहुनेमा जोड़ दिनुभयो। यस्तै राष्ट्रिय मानवाधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले भ्रष्टाचारको अन्त र विधिको शासनको मुद्दाका आधारमा जेएनजी समूहको प्रदर्शनबाट सरकार स्थापित भएकाले स्पष्ट कार्यदिशा सहितको बेग्लै र अधिकार सम्पन्न आयोग गठन हुनुपर्ने बताउनुभयो। जेएनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा आज आधा झण्डा झुकाउँदै शोक मनाइएको छ। सरकारले शहीदको सम्मान स्वरूप आज देशभरका सरकारी कार्यालय, विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो। भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेएनजीले भदौ 23 र 24 गते प्रदर्शन गरेका थिए। दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी समेत गरेर 72 जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी संरचनामाथि आगजनी समेत भएको थियो। जेएनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक विदा समेत दिइएको थियो। यसै गरी राष्ट्रिय मानवाधिकार आयोगको मधेस प्रदेशको कार्यालय तथा महिला मानव अधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा आज जनकपुर धाममा जेएनजी पुस्ताको आन्दोलनको क्रममा शहादत दिएका शहीदहरूको आत्माको चिर शान्तिको कामना सहित शान्ति र्याली र दीप प्रज्वलन गरिएको थियो। यस्तै नेपाल पत्रकार महासंघ, एनसीसी, अल्मोनाई एसोसिएशन नेपाल, जेएनजी युवा समूह लगायत संघ संस्थाहरूले जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएहरूको सम्झनामा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै माइती घर मण्डलामा छुट्टा छुट्टै दीप प्रज्वलन गरेका थिए। जेएनजी प्रदर्शनका क्रममा आग लागि भई क्षतिग्रस्त संघीय संसद भवनको आज 3 जना मन्त्रीले निरीक्षण गर्नुभएको छ। अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र गृह तथा कानून मन्त्री ओम प्रकाश अर्यालले सो भवन निरीक्षण गर्नुभएको हो। निरीक्षणका क्रममा उहाँहरूले प्रदर्शनकारीको आगजनीबाट क्षतिग्रस्त भवन पुरानै स्वरूपमा निर्माण गर्ने, आगामी पुषसम्म सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन निर्माण सम्पन्न हुने र त्यही संसदको बैठक बस्ने बताउनुभयो। आज ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्यालले ललितपुरको भैंसेपाटी स्थित मन्त्री निवासको निरीक्षण गर्नुभयो। मन्त्री घिसिङले निरीक्षणपछि मन्त्री निवासमा ठूलो क्षति भएकाले अहिले क्षतिको विवरण संकलन गरी संरचना निर्माणका लागि अघि बढ़ेको बताउनुभयो। मन्त्री घिसिङले तत्काल निर्माण गर्न सक्ने संरचनाका लागि काम शुरू गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। यसै गरी ऊर्जा मन्त्री घिसिङ र गृहमन्त्री अर्यालले महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँहरूले आज बेलुका त्यहाँ पुगेर अस्पतालको निरीक्षणसँगै गत भदौ 23 23 र 24 गते जेन्जीले गरेको प्रदर्शनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिनु भएको हो। हाल सो अस्पतालमा 16 प्रहरी र एकजना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ। निर्जीवन बीमा व्यवसाय संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेन्जी प्रदर्शनका क्रममा क्षति भएको राष्ट्रिय सम्पत्तिको पुननिर्माणमा निजी क्षेत्रको पूर्ण साथ रहने प्रतिबद्धता जनाउनु भएको छ। अर्थमन्त्री डाक्टर रामेश्वर खनालसँग आज सिंहदरबारमा भेट गरी अध्यक्ष मल्लले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका महत्वपूर्ण सरकारी संरचना पुननिर्माणका लागि निजी क्षेत्र र व्यक्तिगत तौरमा पनि सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो। अध्यक्ष मल्लले निजी क्षेत्र सरकारसँग सहकार्य गर्दै मुलुकलाई आर्थिक स्थिरता र दीर्घकालीन समृद्धितर्फ अघि बढ़ाउन सधैं तत्पर रहेको बताउनुहुँदै संरचना पुननिर्माणका लागि राहत कोष स्थापना गर्नुपर्नेमा जोड़ दिनुभयो। जिल्ला प्रहरी परिसर काठमाण्डुले बिना बिल बीजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ। परिसरले आज एक सूचना प्रकाशित गरी जेन्जीको प्रदर्शनका क्रममा अपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल बिनाको सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो। गत भदौ 23 र 24 गते जेन्जीले आह्वान गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीद्वारा काठमाण्डुका विभिन्न स्थानमा रहेका सरकारी कार्यालय, बैंक, वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठान लगायत निजी सम्पत्तिमा समेत आगजनी तथा तोड़फोड़ गर्नुका साथै बहुमूल्य गरगहना तथा सरसमान चोरी लुटपाट गरी लगेको पाइएकाले बिना बिल खरिद नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिनुभयो। यसै गरी परिसरले त्यस्ता सामानहरू प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला प्रहरी परिसर काठमाण्डुको सम्पर्क नम्बर 98512 83012 र नजिकको प्रहरी कार्यालयमा सो विषयको जानकारी दिन सबैमा अनुरोध गरेको छ। नजिकदै चाड पर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाण्डु उपत्यकाको 15 स्थानमा यात्रु सहायता कक्ष भोलिदेखि सञ्चालनमा ल्याउने भएको छ। ट्राफिक प्रहरीले सिपर्दी र नाडाको सहयोग तथा काठमाण्डु महानगरपालिकाको सहकारीमा काठमाण्डु उपत्यकाभित्रका यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याउन लागेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ बस पार्क, नागढुङ्गा, कलंकी, सैम्भू, हलचोक, माछा पोखरी, चाबेल, तिलगंगा, कोटेश्वर, जगाती, सातदो बाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र सागामा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हा, त पनि एनटीसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 पूरक परीक्षा असोज 7 र 8 गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ 28 र 29 गते सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो। बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा मनाइएको छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर मजदूरहरूले सहभागी जनाएर यो दिवस मनाउने गर्छन्। आज पूजा गरी बिहिबारदेखि नदीमा लगी मूर्ति सेलाउने गरिन्छ। आजका दिन कालीगढ़ले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रिने र राम्रो काम गर्न सक्ने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। औसत रूपमा अबको 15 दिनमा मनसून बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बंगालको खाड़ीबाट जल बाप्स युक्त हावाको समेत प्रभाव रहेकोले मनसून सक्रिय भएको जनाएको छ। महाशाखाका मौसमविद रोजन लामिछानेले सामान्यतया अक्टूबर 2 मा मनसून बाहिरिने गर्छ, तर यो वर्ष सरदर मितिमै मनसून बहिर्गमन हुन्छ वा हुँदैन अहिले भन्न नसक्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। गाजा शहरमा इजरायलको आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई प्रमुख सहायता समूहहरूले आग्रह गरेका छन्। संयुक्त राष्ट्र संघका विज्ञहरूको आयोगले गाजामा इजरायलले नरसंहार गरिरहेको निष्कर्ष निकालेपछि सहायता समूहहरूको गठबन्धनले अन्तर्राष्ट्रिय समुदायलाई गाजा शहरमा इजरायलको आक्रमण रोक्न कड़ा कदम चाल्न आग्रह गरेको हो। गाजा स्थित अस्पतालका अधिकारीहरूले पछिल्लो आक्रमणमा महिला र बालबालिका सहित कम्तीमा 13 प्यालेस्टाइनी मारिएको जनाएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध शुरू भएदेखि हालसम्म 64,900 भन्दा बढ़ी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। यसैबीच इजरायली सेनाले गाजा शहरबाट दक्षिणतर्फ भाग्नेहरूका लागि सलाह अल दिन सड़क मार्ग 2 दिनका लागि खोल्ने जनाएको छ।
आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 2 महिनामा सरकारको बजेट खर्च 9.17% भएको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउन र भदौ महिनामा चालू तर्फ 9.67, पुँजीगत तर्फ 1.56 र वित्तीय व्यवस्थापन तर्फ 15.89% बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि कुल 19,64,11 करोड़ बजेट ल्याइएकोमा भदौ मसान्तसम्ममा 1,80,17 करोड़ खर्च भएको छ। 2 महिनाको अवधिमा चालू तर्फ 1,14,18,72,00,00 खर्च भएको छ भने पुँजीगत तर्फ 6,35,33,00,00,000 खर्च भएको छ। चालू आर्थिक वर्षको बजेटले पुँजीगत शीर्षकमा 4,07,88,80,00,00,000 विनियोजन गरेको थियो। यस अवधिमा सरकारले वार्षिक लक्ष्यको 10.43% 1,59,98,53,00,00,000 राजस्व असुली भएको छ। केरा व्यवसायीहरूले नेपालमा उत्पादित केराले दशैं तिहार र छठ धान्न सक्ने भएकोले कुनै पनि व्यापारीलाई भारतबाट केरा आयात नगर्न वा नगराउन अनुरोध गरेका छन्। बाहिरबाट केरा आयात नगर्न सार्वजनिक अपील प्रकाशित गर्दै नेपाल केरा उत्पादक महासंघका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजनक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त मात्रामा धान्ने भएकोले केरा आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी संघहरूलाई अनुरोध गरिएको बताउनुभयो। केरा आयात हुँदा नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा, रोजगारीमा प्रत्यक्ष रूपमा असर पर्नुका साथै नेपाली व्यवसायी केरा उत्पादक किसान विस्थापित हुन सक्ने खतरा बढ़न जाने भएकोले स्वदेशी उत्पादन नै प्रयोग गर्न अनुरोध पत्रमा उल्लेख गरिएको छ। मुस्ताङको कोरोला नाकाबाट नेपाल र चीन बीचको व्यापारिक गतिविधि शुरू भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सृजना भएको व्यवसायीहरूले बताएका छन्। भारत र चीनका सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि काली गण्डकी कोरिडोर र कोरोला नाकाले धौलागिरी क्षेत्रमा व्यापार व्यवसायको नयाँ अवसर सृजना गरेकोले आफूहरू उत्साहित भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुदिन श्रेष्ठले बताउनुभयो। कोरोला नाकामा रहेको भन्सार कार्यालयका अधिकृत रमेश खड्काले दशैंका लागि नेपाली व्यापारीले चीनमा किनेका सामानहरू, बोकेका कन्टेनरहरू रसुवा र तातोपानी नाका बन्द भएपछि डाइभर्ट भएर कोरोलामा आएको बताउनुभयो। नाका मार्फत चीनबाट 151 विद्युतीय गाड़ी आयात भएका छन्। नेपालबाट भने मूर्ति, कपड़ा र बाँसबाट निर्मित मुढा चीनतर्फ निकासी भएका छन्। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निर्माणाधीन पाल्पाको सिद्ध बाबा सुरुङ मार्गको काम 61% सम्पन्न भएको छ। हालसम्म लाइनिङ र ढलानको काम सकिएको सिद्ध बाबा सुरुङ मार्ग आयोजना कार्यालयका प्रमुख दुध अधिकारीले जानकारी दिनुभयो। 1,126 मिटर टनेल मध्ये सुरुङ 1,089 मिटर रहेको छ। निर्माणाधीन सुरुङ मार्गको हालसम्म 61.6% भौतिक प्रगति भएको छ भने 51% वित्तीय प्रगति भएको छ। सुरुङ मार्ग 5 वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले 7,34,21,40,000 लागतमा निर्माण शुरू गरेको थियो। नेपालको पहिलो केबल कार मनकामना केबल कारले बुधबारदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ। गत भदौ 23 र 24 गते भएको प्रदर्शनपछि 25 गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा ल्याएको केबल कार कार्यालयका प्रमुख उज्जवल शेरचनले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
एएफसी फुटसल एसियन कप छनौट प्रतियोगितामा सहभागिता नजनाएका कारण नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फा कार्यवाहीमा परेको छ। एसियाली फुटबल महासंघ एएफसीको अनुशासन तथा नैतिकता समितिको बैठकले एन्फालाई 10,000 अमेरिकी डलर जरिमाना सहितको कार्यवाही गरिएको हो। एएफसीका अनुसार छनौट प्रतियोगिता शुरू हुनुभन्दा 106 दिन अगाडि नेपालले आफ्नो नाम फिर्ता लिएको थियो, जसका कारण एन्फालाई एएफसी फुटसल एसियन कप इन्डोनेसिया 2026 धारा 6.7 अन्तर्गत अपराधी ठहर गरिएको हो। एएफसी अनुशासन तथा नैतिकता संहिताको धारा 11.3 बमोजिम कार्यवाहीको निर्णय सूचित भएको मितिबाट 30 दिनभित्र जरिवाना तिर्नुपर्ने नियम छ। एन्फाले गत वैशाख 22 देखि जेठ 5 अन्तर विद्यालय फुटसल च्याम्पियनशीप आयोजना गरेको थियो। त्यस प्रतियोगिताबाट सम्भावना भएका खेलाड़ी र राष्ट्रिय खेलाड़ीलाई समेट्दै एन्फाले छनौट प्रतियोगिताका लागि तयारी थालेको थियो। प्रारम्भिक छनौटका लागि 45 देखि 50 खेलाड़ी बोलाइएको थियो, तर एन्फाले प्राविधिक कारण देखाउँदै प्रशिक्षण शुरू हुन नपाउँदै बन्द गरेको थियो। फुटसल एसियन कप आगामी जनवरी 27 देखि फेब्रुअरी 7 इन्डोनेसियामा हुँदैछ। दुई शहरमा आयोजना हुने प्रतियोगितामा 16 टोलीको सहभागिता रहनेछ। छनौट प्रतियोगिता सेप्टेम्बर 20 देखि शुरू हुँदैछ। जापानमा अर्को वर्ष हुने 20 एसियाली खेलकुद एसियाडका लागि 32 खेलका 434 खेलाड़ीको नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी एनओसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै 32 खेलका 195 महिला र 239 पुरूष खेलाड़ीको 20 एसियाडका लागि पहिलो सूचीमा दर्ता भएको जनाएको छ। खेलाड़ी संख्या दर्ता गर्न सेप्टेम्बर 16 अन्तिम मिति तय थियो। यसअघि एनएससीले 30 खेल दर्ता गराएको थियो। त्यति बेला फुटबल र तेक्वान्दोको दर्ता प्रक्रिया सामेल भएनन्। खेल दर्ताको अनुरोध सहित तेक्वान्दो र फुटबलको खेलाड़ी संख्या ओलम्पिक काउन्सिल अफ एसियाड ओएसियामा पठाएको बताइएको छ। 19 एसियाडमा नेपालका लागि कर्नाटकी एरिका गुरूङले रजत र महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका 1-2 स्थानमा हल्का वर्षा हुनुका साथै कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचन, सुशासन र न्यायिक छानबिन सरकारको मुख्य दायित्व हुनुपर्नेमा नागरिक अगुवाहरूको जोड़। जेएनजी प्रदर्शनका क्रममा आपराधिक समूहले लुटेका सामान बिक्रीका लागि ल्याउन सक्ने भएकाले बिल नभएका सामान नकिन्न प्रहरीको सबैमा आग्रह। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 पूरक परीक्षा असोज 7 र 8 गते सञ्चालन गर्ने। र गाजामा इजरायलको आक्रमण रोक्न प्रमुख सहायता समूहद्वारा अन्तर्राष्ट्रिय समुदायलाई आग्रह। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।